ارباب اعضا، سلسلہ محرم الحرام کی یہ دوسری مجلس ہے، اور میں نے کل اپنا موضوع آپ حضرات کے سامنے عرض کر دیا تھا کہ موضوع گفتگو فیتھ، فیملی اور کمیونٹی ہے، ایمان، خاندان اور ہماری قوم، قومیات اور کمیونٹی. یہ بہت اہم موضوع ہے. اس وقت حالات کا تقاضا یہ ہے کہ ہم ان تینوں حوالوں سے اپنے آپ کو مضبوط تر بنائیں، اپنے ایمان کو محکم سے محکم تر کریں، اپنی فیملی کے اندر یونٹی، انڈرسٹینڈنگ، ہارمنی، ریسپیکٹ اور اس کے اندر ایک حرارت ایمانی اور اس کی درست تعلیم و تربیت، اور پھر اس کے بعد اپنی قوم، اپنی کمیونٹی. سب سے پہلی ترجیح ہماری جو ہے، آپ کو یہ آواز بادر تو نہیں کر رہی، یہ اس اسپیکر والی ٹو مچ ہے؟ ٹھیک ہے، اچھا چلیں. ایک صلوات پڑھیے بابا جی. بولا ہماری زندگی میں جو چیز سب سے زیادہ اہمیت کی حامل ہے وہ ہمارا ایمان ہے. یعنی ہمارا سب سے قیمتی سرمایہ وہ ہمارا ایمان ہے، اور اللہ کا بھی ہم سے سب سے پہلا اور سب سے بڑا مطالبہ ایمان کا ہے. ایمان سالم تو سب سالم، ایمان رخصت تو ہر چیز رخصت. کسی چیز کا کوئی فائدہ نہیں ہوگا اگر ایمان گواہ بیٹھے. تو ہماری یہ سب سے بڑی دولت جو ہے ایمان، میں نے کل یہ کلیم کیا تھا. آج چونکہ یہاں پہ بڑی کمیونٹیز میں عام طور پہ وقت کم ہوتا ہے، بہت چیزیں ہوتی ہیں، ظاہر ہے میں مجبوریوں کو سمجھتا ہوں. آج بھی الحمدللہ ہم نے ایک بہت اچھا، بہت مفصل پیغام اپنے مرجع دینی حضرت آیت اللہ سیستانی کا سنا. اتفاق سے بہت ساری باتیں جو انہوں نے لکھی اور کہی ہیں یہ میرے ٹاپک کا حصہ ہے. وہ فیملی اور کمیونٹی کے جو ایشوز ہیں ان کے اندر وہ باتیں آئیں گی. تو کل میں نے صرف کلیم کیا تھا کہ ایمان کے بغیر جنت کا آپ سوچ بھی نہیں سکتے، ایمان کے بغیر ہم آخرت کا تصور بھی نہیں کر سکتے. آج میں اس کے لیے ریفرنسز لایا ہوں تاکہ وہ بات جو میں نے کل کہی تھی وہ پائے ثبوت کو پہنچ جائے، اور اس کو کوئی یہ نہ سمجھ لے کہ یہ مولوی صاحب اپنے پاس سے کہہ رہے تھے. उलमाए किराम की तो आदत है, इनकी तो यही आदत है और यही ख्वाहिश है, ये ईमान ही की बात करते हैं और ईमान ही की अहमियत बताएंगे। और रेफरेंसेस भी जो लाया हूँ वो सारे के सारे कुरान मजीद से लाया हूँ कि अगर मैं कोई हदीस बयान करूँगा तो हो सकता है कि कोई ये कह दे कि हाँ ये हदीस तो है मगर मालूम नहीं है इस हदीस की सनद कैसी है, इसके रावी कैसे हैं। तो मैं आज की इस मजलिस में जो रेफरेंसेस लाया हूँ वो सारे कुरानी रेफरेंसेस हैं, और उन सारे रेफरेंसेस का मकसद सिर्फ एक नुक्ते को साबित करना है। चूंकि हमारी गुफ्तगू तमहीदी मरहले में है तो मैं चाहता हूं कि हमारी तमहीद बड़ी मजबूत हो। इसी तमहीद के ऊपर हमने अपनी सारी गुफ्तगू और सारा थीसिस जो है उसको बिल्ड करना है। तो इसलिए मैं चाहता हूं कि ये खिश्ते अव्वल, ये जो बुनियादी बात है, ये बड़ी मुहकम मुस्तहकम और उस्तवार हो। क्लेम क्या किया था? क्लेम ये था कि ईमान के बगैर नजात का कोई रास्ता नहीं है, ईमान के बगैर जन्नत की तरफ बिल्कुल कोई रास्ता नहीं जाता, और अगर हमें खुद जन्नत में जाना है या हम अपनी औलाद को, अपने खानदान को, अपने बच्चों को जन्नत तक पहुंचाना चाहते हैं और उनकी जन्नत को इंश्योर करना चाहते हैं तो हमें उनका ईमान इंश्योर करना पड़ेगा। कोई शॉर्टकट नहीं है, कोई डिटूर नहीं है, कोई दूसरा रास्ता नहीं है कि हम कहें कि आदमी की अगर नीयत अच्छी है, आदमी का अगर दिल बड़ा अच्छा है, आदमी के और आमाल बड़े अच्छे हैं, आदमी इस तरह का है, उस तरह का है, मुसलमानों से भी अच्छा है लेकिन मुसलमान नहीं है। ऐसा भी होता है, हमारे पास लोग चले आते हैं मजबूर होके अपनी औलाद के हाथों। पहले तो माँ बाप कोशिश करते हैं बेचारे, लेकिन जब उनकी चलती नहीं है और वो हमारे पास आ जाते हैं कि अब आप हमारी बेटी का निकाह पढ़ दीजिए, तो जब हम पूछते हैं, क्योंकि अब तजुर्बा हो गया इन चीज़ों का, हमने भी बड़े बड़े धोखे खाए हैं और बहुत बहुत कुछ देखा है, मगर अब तो तजुर्बा हो गया, 35 साल हो गए सर्व करते हुए। तो जब उनको ये बात बताना पड़ती है ना कि हमारा ये होने वाला दामाद मुसलमान नहीं है, तो पता है कहते क्या है? कहते हैं मौलाना मुसलमान नहीं है मगर मुसलमानों से अच्छा है। हां, कलमा नहीं पढ़ता, मोमिन नहीं है, मुसलमान नहीं है, मगर हमने देखा है मुसलमानों से अच्छा है। तो ये तो हमारा, और ये कह कब रहे होते हैं? जब सारी टकरें मार चुके होते हैं, अपनी तरफ से सब कुछ कर चुके होते हैं, जब बेटी नहीं मानती या बेटा नहीं मानता और पानी सर से गुजर जाता है, तो अब मौलाना को चक्कर में लाने के लिए कि किसी तरह से मौलाना दो कलमे पढ़ा दें और हमारी इज्जत रह जाए। तो क़िबला, हमने बड़े बड़े मुसलमान देखे हैं, क़िबला हमने बड़े बड़े मोमिन देखे हैं, माशाल्लाह हम अपनी कम्युनिटी को जानते हैं, अपने ख़ानदान को जानते हैं, मौलाना आपने भी बहुत कुछ देख रखा है कि मोमिन कैसे और मुसलमान कैसे कैसे होते हैं। ये साहबजादे मुसलमान नहीं हैं, मोमिन नहीं हैं, मगर मोमिनों से अच्छे हैं। तो ये एक अंदाज़े फिक्र है, शिकस्त खुर्दा, और मैं मजबूरियां समझता हूं माँ बाप की। ऐसा नहीं है कि मैं कोई खुदा ना खास्ता टांट कर रहा हूं या किसी को क्रिटिसाइज कर रहा हूं, मैं भी 6 बच्चों का बाप हूं और मैंने अपने बच्चे पाले हैं, स्कूल भेजे हैं, कॉलेज भेजे हैं, यूनिवर्सिटी भेजे हैं, उनकी शादियां की हैं, मैं खुद अब एक दादा और नाना हूं। तो आप यूं ना समझिए कि मुझे आपके हालात या आपकी मुश्किलात का अंदाजा नहीं है, बिल्कुल मुझे मालूम है और मुझे अंदाजा है कि मां बाप बेचारे किस मुश्किल से उस वक्त गुजर रहे होते हैं और उनकी क्या कैफियत होती है। लेकिन बहरहाल ये एक सोच है, जब हम आ जाते हैं अपनी पे तो हम कहते हैं ये ईमान जरूरी है, इस्लाम हाँ ठीक है, लेकिन कोई शॉर्टकट भी है, कोई रास्ता भी। आइए जरा आज कुरान मजीद को देखें कि अल्लाह ने ईमान के हवाले से और ये कि ईमान की क्या अहमियत है। वक्त के दामन में कुछ ज्यादा गुंजाइश नहीं है, लेकिन मैं जल्दी जल्दी से ये आयतें आपके सामने पढ़ के इनका तर्जुमा करूंगा आपकी सहूलत के लिए, चूंकि कुछ अल्फाज हैं जो इन आयात में रिपीट हुए हैं, बार बार आएंगे। मैं अगर थोड़ा सा आपको उनका तर्जुमा पहले बता दूं तो हम जल्दी से इन आयतों से गुजर जाएंगे। एक तो इन आयात में लफ्ज इस्तेमाल हुआ है जकर और उनसा। जिन लोगों की अरबी से कुछ थोड़ी बहुत बैकग्राउंड है, जकर मुजक्कर को कहते हैं, उनसा मुअन्नस को कहते हैं। जकर इन औ उनसा यानी वो मर्द हो या औरत हो, तो ये लफ्ज इन आयतों में बार बार रिपीट होगा। वो शख्स जो है जिसकी बात हो रही है वो मेल हो या फीमेल हो, रिगार्डलेस ऑफ जेंडर, अल्लाह के यहां जेंडर की कोई परवाह नहीं है। दूसरी बात, ये लफ्ज हर आयत में रिपीट हुआ है, ये वहुवा मोमिनुन, वहुवा मोमिन, ये जो है ना वहुवा मोमिन, इसमें जो वा है वाव, इस वाव का मतलब और नहीं है। आम तौर पे अरबी में जो वा होती है इसका माना और किया जाता है और होता है, अरबी में वा के कई माने हैं, लेकिन एक माना इस वाव का ये होता है दर आन हाले के, दर आन हाले के। हम कहते हैं ना वो आया जबके, दर आन हाले के, हम उस वक्त बड़े मसरूफ थे मगर हमने उनकी बात सुनी, यानी उसकी हालत ये है। ये वाव को हम अरबी ग्रामर में वाव हालिया कहते हैं, हालिया का मतलब ये वाव हाल बयान कर रही होती है, ये डिस्क्राइब करती है उसकी कंडीशन को, उसके स्टेटस को। तो ये चीज ध्यान में रखिए और हम आयतें पढ़ना शुरू करते हैं। हमारा पहला रेफरेंस आप लोगों के पास चुके कुरान मजीद, तो आजकल हर किसी की जेब में रखा है, आपके डिवाइसेस जो आपके पास हैं सेलफोन वगैरह उन पे कुरान है आपके पास। आप मेरे साथ साथ देखना चाहें तो देखते जाइए, आप नोट लेना चाहते हैं तो इन रेफरेंसेस को नोट करते जाइए, अपने इत्मीनान के लिए घर जाके इन आयतों को खुद देख लीजिएगा। पहला रेफरेंस है सूरा अन्निसा, सूरा अन्निसा है ना कुरान मजीद में, एक सूरा अन्निसा के नाम से, ये चौथा सूरा है, चैप्टर 4 सूरा अन्निसा, उसकी आयत नंबर 124, ये वर्स का नंबर है। खुदा कह रहा है वमई या अमल मिनस सालिहात, जो भी नेक अमाल बजा लाएगा, मिन जकरिन औ उनसा, रिगार्डलेस कि वो मर्द हो या औरत हो, वह होवा मोमिन, लेकिन वो मोमिन हो, फउलाइका यदखुलूनल जन्ना, ये वो लोग हैं कि जो जन्नत में जाएंगे। تو قرآن مجید نے وَهُوَ مُؤْمِن کی پخ لگا دی. صرف عمل صالح کو کافی نہیں سمجھا, کہا وَمَنْ يَعْمَلْ مِنَ الصَّالِحَاتِ, جو بھی نیک اعمال بجا لائے, ریگارڈلیس من ذکرن او انسا, مذکر ہو مؤنث ہو, مرد ہو عورت ہو, اس سے کچھ فرق نہیں پڑتا, لیکن وہو مؤمن. لیکن یہ کہ وہ حالت ایمان میں ہو تو فاولائک یدخلون الجنہ, یہ ہمارا پہلا ریفرنس. اب آئیے سورہ النحل چیپٹر 16 اور آیت 97, چیپٹر 16 آیت 97 سورہ النحل. من عمل صالحا من ذکر او انسا, یہ جو آج کہا جاتا ہے نا کہ اسلام میں جینڈر کا بڑا جینڈر ڈسکریمنیشن ہے, اسلام تو آیا ہی جینڈر ڈسکریمنیشن کو ختم کرنے تھا. اسلام جو ہے اس نے جینڈر ڈسکریمنیشن کو ختم کیا ہے. یہ تو پھر پلٹ کے عربوں نے اپنی وہ جو پرانی عصبیت تھی اس کو واپس لے آئے اور وہ مسلم کلچر کا حصہ بن گیا, ورنہ قرآن جینڈر میں نہیں بانٹتا اور جینڈر کی کوئی ڈسکریمنیشن نہیں کرتا. کہا من عاملا صالحن من ذکرن او انسا, پھر وہی ٹرم وہو مؤمن, لیکن ہے وہ مومن, جو بھی عمل صالح کرے مذکر ہو یا مؤنث, مرد ہو یا عورت, لیکن وہو مؤمن, لیکن ہے مومن. فَلَنُحْيِيَنَّهُ حَيَاتًا طَيِّبًا, ہم اس کو حیات طیبہ, ایک پاکیزہ زندگی جو ہے وہ عطا کریں گے. وَلَنَجْزِيَنَّهُمْ أَجْرَهُمْ بِأَحْسَنَ مَا كَانُوا يَعْمَلُونَ, اور جو ان کا بہترین عمل ہے اس کی ان کو اس سے بھی اچھی جزا دیں, جو اچھے سے اچھا وہ عمل کریں گے اس سے اچھی ان کو جزا دیں گے. عمل صالح مذکر یا مؤنث, لیکن وہ ہوا مؤمن. اب آئیے تیسرا ریفرنس سورہ طہٰ چیپٹر 20 سورہ طہٰ آیت نمبر 112. ومن اراد الآخرہ, اور جو کوئی بھی آخرت کا ارادہ رکھتا ہے, جسے بھی آخرت عزیز ہے, جو بھی آخرت چاہتا ہے, آخرت سے مراد معلوم ہے آپ کو جنت بہشت ریوارڈ جزا. ومن اراد الآخرتا وسعا لہا سعیہا, صرف ارادہ کر لینے سے جنت نہیں ملتی. اللہ جو ہے بڑا سٹریٹ فارورڈ ہے, یہ گھما پھرا کے یہ جنت ہم لوگ بیچ جاتے ہیں اور اس کے لیے راستے نکالتے ہیں. اللہ جو ہے وہ بات کو نہ گھماتا ہے نہ پھراتا ہے اور بالکل سٹریٹ فارورڈ بات کرتا ہے. اللہ نے کہا کہ جو کوئی بھی جنت کا ارادہ رکھتا ہے, وسعا لہا سعیہا, اور اس جنت کے حاصل کرنے کے لیے اپنی سعی اور کوشش بھی کرے. سعی تو اردو میں آپ سارے لوگ سمجھتے ہیں نا, سعی کرنا, سعی کا مطلب ہوتا ہے کوشش کرنا. جو جنت کا, جو آخرت کا ارادہ کرے, وسعا لہا سعیہا, اور اس کے لیے ایفرٹ بھی کرے, کوشش بھی کرے, اس کے لیے سٹرگل بھی کرے, اور پھر وہی جملہ وَهُوَ مُؤْمِن, وَهُوَ مُؤْمِن, اور وہ ہو بھی مومن. فَأُولَئِكَ كَانَ سَعْيُهُمْ مَشْكُورًا, تو یہ وہ لوگ ہیں کہ جن کی سعی اور کوشش جو ہے اس کا ان کو صلہ ملے گا, ان کو اجر ملے گا, ان کو جزا ملے گی اور ان کو جنت ملے گی. तो एक तो यह है कि इरादा होना चाहिए उस आखिरत का। एक आदमी कहता है मेरा कोई आखिरत वाखरत मुझे नहीं चाहिए, मुझे कोई जन्नत नहीं चाहिए, मुझे कोई बहिश्त नहीं चाहिए, मुझे कोई अल्लाह की रजा नहीं चाहिए। तो जब उसका पहले दिन से ही अपना ख्याल ही यही है तो अल्लाह से उसे क्या मिलेगा। आप चाहे उसके लिए मर्जी लड़ाइयां करते फिरें कि आप इसको जहन्नम ना भेजिए, इसको जन्नत जरूर भेजिए, उसका अपना जन्नत का कोई प्रोग्राम ही नहीं है, उसकी अपनी कोई जन्नत की ख्वाहिश ही नहीं है, उसका जन्नत में जाने का अपना कोई इरादा ही नहीं है, वो जन्नत को मानता ही नहीं है, वो जन्नत में बिलीव ही नहीं करता। तो अल्लाह ने कहा वह मन अरादल आखिरा, पहली बात तो यह है कि आखिरत का वो इरादा रखता हो। दूसरी बात यह वह सा लहा सा याहा, फिर उसके लिए वो कोशिश भी करे, उसके लिए वो स्ट्रगल भी करे। और फिर मेन चीज यह है कि वह हुआ मोमिन, वो मोमिन भी हो। फ़ाउलाइका काना सईहुम मशकूरा। आइए हम अगले रेफरेंस पे जाइए। वो रेफरेंस सूरा बनी इसराइल का था, मैंने ताहा का कह दिया, वो था सूरा बनी इसराइल चैप्टर 17 और आयत नंबर 19। करेक्ट कर लीजिए इसको, ये ना कहिएगा मौलाना ने आयत गलत बता दी। सलावत पढ़ लीजिए बाबाज वाला। सूरा बनी इसराइल, जिसका दूसरा नाम सूरा इसरा भी है, सूरा इसरा, वो चैप्टर 17 है, उसकी आयत नंबर 19 थी। अब आइए सूरा ताहा पे, चैप्टर 20 सूरा ताहा आयत नंबर 112, 112 नंबर आयत है, उसमें क्या है। वमन यअमल मिनस सालिहात वहुवा मुमिन। देखिए वह हुआ मोमिन कितना जरूरी है। अल्लाह ने आयतों में और लफ्ज बदले हैं, ये जितनी आयतें हैं उनमें अल्फाज बदले हैं, सीगे बदले हैं, फॉर्म बदले हैं। अगर आप अरबी ग्रामर से वाकिफ हैं, कंपोजिशन में चेंजेस हैं, सेंटेंस में जो अल्फाज इस्तेमाल हुए हैं उनका फॉर्म और शेप और सीगा बदला है, लेकिन जो चीज नहीं बदली किसी भी आयत में और हर आयत में वो उन्हीं लफ्जों में रखी है अल्लाह ने, वो क्या है। वह हुआ मोमिन, वह हुआ मोमिन, वह हुआ मोमिन, वह हुआ मोमिन। ये हर आयत में इन्हीं अल्फाज के साथ रखा है इसको, और ये कि वो मोमिन है। तो आयत क्या है, वमन यअमल मिनस सालिहात वहुवा मोमिन फला यखाफु जुल्मन वला हजमा। इस शख्स को ना अपने ऊपर किसी जुल्म का खौफ होना चाहिए और न ही किसी हक तलफी का कोई उसे अंदेशा होना चाहिए। बिल्कुल उसकी कोई हक तलफी नहीं होगी, उस पर कोई जुल्म नहीं होगा, इसलिए कि उसने नेक आमाल अंजाम दिए और वो हालत ईमान में था, वो मोमिन था। अब आइए अगले रेफरेंस पे, सूरा अल अंबिया चैप्टर 21 आयत 94, चैप्टर 21 आयत 94 सूरा अल अंबिया। मैं चाहता हूं कि ये नुक्ता बिल्कुल सीमेंटेड हो जाए। अगर किसी के दिल में दिमाग में कहीं कोई नर्म गोशा है इस हवाले से तो कम से कम वो चीज जहन से निकल जानी चाहिए और एक बात तय होनी चाहिए और वो कुरान की आयतों से होनी चाहिए, किसी और से नहीं। तो सूरह अल अंबिया चैप्टर 21 आयत 94 वो क्या है, फमन यअमल मिनस सालिहात, जो भी आमाले सालेहा को अंजाम बजा लाए, वहुवा मोमिन, वहुवा मोमिन, फला कुफराना लिसा यही व इन्ना लहू कातिबून। जो शख्स भी आमाले सालेहा अंजाम बजा लाए, वहुवा मोमिन, और वो मोमिन भी हो, तो उसकी जो कोशिश है, उसकी मेहनत, उसकी स्ट्रगल, उसकी साई जो है, उसको जाय नहीं किया जाएगा। वइन्ना लहू कातिबून, और हम उसकी उस साई को और उसके उन आमाले सालेहा को लिखते हैं, हम उसको बाकायदा रिकॉर्ड करते हैं, लिखते हैं। उसे किसी बात का अंदेशा नहीं होना चाहिए, इसलिए कि वो बा ईमान शख्स था और उसने आमाले सालेहा अंजाम दिए। मेरा आखिरी रेफरेंस सूरा अल मोमिन से है, चैप्टर 40 और आयत भी आयत 40 है। चैप्टर 40 आयत 40 सूरा अल मोमिन, मुलाहजा फरमाइए। वमन आमेला सालेहन, वमन आमेला सालेहन मिन ज़करिन औ उनसा, जो भी नेक अमल अंजाम दे, मिन ज़करिन औ उनसा, वो मर्द हो या औरत हो, ज़कर हो या उनसा हो, वहो व मोमिन। ये लफ्ज वहो व मोमिन हर जगह पे रिपीट हो रहा है, वहो व मोमिन। फ़ाउलाइका यदखुलून अल्जन्नता युरज़कून फीहा बिगैरे हिसाब, जो भी अमल साले अंजाम दे, मुज़क्कर हो या मुअन्नस, मर्द हो या औरत, ये वो लोग हैं। उलाइका अरबी में इसमें इशारा है, इशारा करके खुदा कहता है ये हैं वो लोग, ये कि जो जन्नत में जाने वाले हैं, और जन्नत में जब जाएंगे तो युरज़कून फीहा बगैर हिसाब, बगैर किसी हिसाब और किताब के इनको जन्नत में अजर मिलेगा, जजा मिलेगी और रिज्क मिलेगा। तो अजीजाने गिरामी, बताइए ये कुरान मजीद की एक नहीं, दो नहीं, तीन नहीं, चार नहीं, पांच आयतें मैंने आपको पढ़ के कुरान से सुनाई, और आयतों में कितना रेपिटेशन है, यानी एक ही थीम है, एक ही बात है, एक ही टॉपिक है, एक ही मतलब है, जो बार बार कुरान मजीद में रिपीट किया गया है, और बाकी बात तो वही रही लेकिन अल्फाज बदलते रहे, लेकिन नहीं बदले अल्फाज तो उस मरकजी ख्याल के, उस मरकजी नुक्ते के, वो क्या है, वहुवा मोमिन, वहुवा मोमिन, वहुवा मोमिन, वहुवा मोमिन। एक सलावत पढ़िए बाबा वाला, तो हम लोगों का ये फर्ज बनता है कि हम कुरान के तालिब इल्म बने, कुरान को पढ़ें, कुरान को समझें, और फिर जो कुरान कहता है उसके सामने सरे तस्लीम खम कर लें, कुरान से झगड़ा ना करें, कुरान के साथ बहस मत करें। अल्लाह से ज्यादा इंसान दोस्त मत बने। आपको किसी इंसान से ज्यादा हमदर्दी है या उसको कि जिसने उस इंसान को खल्क किया है, वो रब कि जिसने उस इंसान को पैदा किया है, उसको उसकी मां के पेट में रिज्क दिया है, उसको जिंदगी की हर नेमत अता की है इस दुनिया के अंदर, उसको इज्जत दी, उसको एहतराम दिया, उसको मकाम दिया, तो उस अल्लाह से ज्यादा रहमान बनने की कोशिश न करें, अल्लाह से ज्यादा रहीम बनने की कोशिश न करें। रहमान भी वो है, रहीम भी वो है, गफ्फार भी वो है, तव्वाब भी वो है, और अगर वो किसी के बारे में जो बात कहता है वो हर्फ आखिर है, उसको चेंज करके अपनी दरमियान में अपना हाशिया लगाने की कोशिश न की जाए। एक सलावत पढ़िए बाबा जवाब, अब उसके बाद ये बात करके मैं इसको ख़त्म करूं। क्योंकि आज बताया गया है कि वक्त बहुत कम है, मैं कल इंशाल्लाह तफसील से बात को आगे बढ़ाऊंगा, लेकिन चलते चलते मैं ये कहता चलूं कि ईमान की अहमियत क्यों है, ईमान को इतनी मरकजियत क्यों दी गई है कि ईमान है तो सब कुछ है, ईमान नहीं है तो कुछ भी नहीं, ईमान नहीं है तो कुछ भी नहीं है। और ये अल्लाह का मौकिफ है, अल्लाह की ये पोजीशन है डिक्लेयर्ड कुरान मजीद के अंदर। तो उसकी वजह क्या है? अल्लाह ने कुरान मजीद में ये दो आयतें हैं, मैं आपके सामने पढ़ देता हूं, कामयाबी और नाकामी का मेयार बता दिया है। हमारा जो फार्मूला है सक्सेस का वो कुछ और है। हम जब कहते हैं ना कि ही इज वेरी सक्सेसफुल प्रोफेशनल, ही इज वेरी सक्सेसफुल ह्यूमन बीइंग, ही इज वेरी सक्सेसफुल इंडिविजुअल, तो हमारी डेफिनेशन सक्सेस की कुछ और है। और जब हम कहते हैं किसी को यार ये तो कोई आदमी बेकार है, नालायक है, फेलियर है, तो उसकी भी हमारी डेफिनेशन कुछ और होती है। मैं चलते चलते अपने अल्फाज में नहीं कुरान के अल्फाज में दो आयतें पढ़ के इस बात को मुकम्मल करता हूं। अल्लाह के नजदीक कामयाबी क्या है और अल्लाह के नजदीक नाकामी क्या है? और मुझे बताइए कि कामयाबी और नाकामी का बेहतर फैसला अल्लाह कर सकता है या बशर कर सकता है? कामयाबी और नाकामी इंसान की, उसका फैसला अल्लाह बेहतर कर सकता है या हम बेहतर कर सकते हैं? अल्लाह जानता है कौन कामयाब है कौन नाकाम है। पहली बात तो यह समझ लीजिए कि ये जो आयतें मैं दो पढ़ूंगा उनकी रोशनी में अल्लाह कहता है किसी भी बशर की कामयाबी या नाकामी का फैसला इस दुनिया में नहीं होता, वो आखिरत को होगा। ये पहली बात समझ लीजिए कि किसी भी इंसान की कामयाबी या नाकामी का फैसला इस जिंदगी में, इस दुनिया में नहीं होता। कामयाबी और नाकामी का फैसला वहां होगा, कौन कामयाब रहा और कौन नाकाम रहा। तो कामयाब कौन और नाकाम कौन, ये दो आयतें बयान कर रही हैं। ये एक आयत है जो आप में से हर किसी ने सुनी हुई है, इसका पहला जुमला हर किसी को जबानी याद है। जैसे ही इत्तला मिली कि फलां साहब फौत हो गए तो फौरन हम क्या पढ़ते हैं, इन्ना लिल्लाह व इन्ना इलैही राजून पढ़ते हैं ना, और या फिर उसके साथ कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, ये चीज है कि जिसका जिक्र होता है। तो ये आयत है सूरा आले इमरान चैप्टर 3 सूरत नंबर 3 और आयत नंबर है 185 आयत नंबर 185 चैप्टर 3 कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, हर जानदार को मौत का जायका चखना है। व इन्नमा तुवफ़ौना उजूरकुम यौमल क़ियामा, और तुम सबको तुम्हारे जो भी तुमने किया है उसका अजर, पूरे का पूरा अजर कयामत के दिन दिया जाएगा। तो वफ़ौना का मतलब पूरे का पूरा, पूरी तरह से तुम्हारा अजर कयामत के दिन दिया जाएगा। फिर कुरान कहता है फमन ज़ुहज़िहा अनिन नार, और जो भी जहन्नम से बचा लिया गया, जो भी जहन्नम से बचा दिया गया, यह एक शर्त है। पहली बात यह कि वो जहन्नम से बचाया गया, दूसरा वह उदखिल जन्ना, और जहन्नम से बचा के जिसको जन्नत में दाखिल कर दिया गया, फकद फाजा, ये शख्स है कि जो कामयाब हो गया। जो जहन्नम से बचा और जन्नत में दाखिल हो गया, फकद फाजा। ये कद जो है ना, कद अरबी जबान में माना इंडीड का देता है। जैसे अभी आपने सुना कद कामत सला, قد قامت الصلاة, یہ عربی میں قد جو ہے یہ اس کا معنی انڈیڈ ہوتا ہے کہ اس میں آپ کوئی شک نہیں ہے, یہ دیکھ لو جماعت کھڑی ہو گئی ہے, نماز نمازی کھڑے ہو گئے ہیں, جماعت کھڑی ہو گئی. فقد قامت الصلاة, قد افلح المؤمنون, قد کا مطلب انڈیڈ, سرٹنلی موسٹ سرٹنلی کوئی شک نہیں اس بات کے اندر. تو کہا جو جہنم سے بچ گیا جنت میں داخل ہو گیا, اب جب جنت میں داخل ہو گیا تو وہ کلیم کر سکتا ہے الحمدللہ میں کون ہوں, سکسیسفل ہوں, میں کامیاب ہو گیا. اس کے بارے میں آپ کہہ سکتے ہیں مگر دنیا میں کوئی ایسا انسان بھی ہوا ہے کہ جو ابھی اس منزل پہ, ابھی قیامت قائم نہیں ہوئی ہے, ابھی جزا سزا کا سوال نہیں ہوا ہے, ابھی صرف اس کے سر میں ایک ضرب لگی ہے اور مسجد کوفہ کے محراب میں ہے اور وہ کلیم کر کے کہتا ہے کہ فزتو و رب الکعبہ, رب کعبہ کی قسم میں کامیاب ہو گیا. اس لیے کہ وہ خود قسیم و نعرے والجنہ ہے, بس اس کا کام اس زندگی کے آخری لمحے تک حق کا دفاع کرنا تھا اور باطل کا قلا کما کرنا تھا اور اپنے راستے پہ قائم رہنا تھا, بس اس کا امتحان یہی تھا کہ اس اپنے راستے کے اوپر تمام مشکلات کے باوجود کھڑا رہے, پشت نہ پھیرے, سرنڈر نہ کرے, کوئٹ نہ کرے اور اس کے اوپر قائم رہے اور آخری لمحے تک رہے. بس جیسے ہی سر میں تلوار لگی فزتو ورب الکعبہ. تو یہ ہے کامیابی کا معیار. ناکامی کا معیار کیا ہے؟ قرآن کسے ناکامی کہتا ہے؟ اور یہ ہماری آنکھیں کھولنے کے لیے کافی ہے عزیزان گرامی, آج کی مجلس کا یہ حاصل ہے. سورہ زمر, سورہ زمر چیپٹر 39 اور اس کی آیت نمبر 15, آیت نمبر 15 یہ بتا رہی ہے کہ ناکام کون ہے, کون شخص ہے کہ جو فیلئر ہے. کہا قل, اللہ کہہ رہا ہے اپنے نبی سے, قل کہہ دو ان سے, ان الخاسرین, خاسرین خسارہ پانے والے, والعصر ان الانسان لفی خسر, ابھی آپ نے نماز میں بھی سورہ سنا, میں نے بھی پڑھا. قل ان سے بتا دو ان الخاسرین, یہ اگر معلوم کرنا چاہتے ہیں نا کہ خاسرین کون ہیں, گھاٹے میں کون ہیں, خسارے میں کون ہیں, فیلئرز کون ہیں, الذین خسروا انفسهم واہلیہم یوم القیامہ, کہ قیامت کے دن جو خود اور ان کے گھر والے اگر وہ ضائع ہو گئے, اگر وہ گم ہو گئے, اگر وہ گھاٹے میں رہے, اگر وہ ناکام ہو گئے, اگر گھاٹے میں رہے, تو یہ وہ لوگ ہیں کہ جو خسارے میں ہیں اور ناکام. یعنی قیامت کے دن جو انسان خود ناکام ہوا, ناکام کیا ہوا, یعنی جہنم سے نہ بچا, جنت میں داخل نہ ہوا, ناکام ہو گیا. تو جو شخص خود جہنم سے نہ بچے اور جنت میں داخل نہ ہو سکے, اور قرآن نے صرف اتنا نہیں کہا, کہا وَأَهْلِيهِمْ, اور جو اپنے بیوی بچوں کو جہنم سے نہ بچا سکا اور جو اپنے بیوی بچوں کو جنت کے اندر تک نہ پہنچا سکا, تو یہ شخص جو ہے اللہ کی نگاہ میں ناکام ہے, یہ شخص فیلئر ہے, یہ شخص ناکام رہا. قل ان الخاسرین الذین خسروا انفسهم واہلیہم, ایک نہیں دو چیزیں ہیں یہاں پہ, واو بمانا اینڈ ہے, واو بمانا اور ہے. ان سے کہہ دیجئے کہ جو لوگ خود قیامت کے دن خسارے میں رہے, یعنی اپنے آپ کو وہ وہاں پر معیار پہ نہ پہنچا سکے, امتحان پاس نہ کر سکے, وَأَهْلِيهِمْ اور ان کے آل و اولاد, ان کا خاندان, ان کی فیملی, ان کی بیوی, ان کا شوہر, ان کے بچے, یوم القیامہ. پھر قرآن کہتا ہے الا, ذالک هو الخسران المبین, یاد رکھو یہ ہے بڑا کھلا ہوا خسارہ اور سب سے بڑا خسارہ اور سب سے بڑا گھاٹا اور سب سے بڑا فیلئر. تم چھوٹے چھوٹے فیلئرز کو اپنی زندگی میں روتے رہے, تم چھوٹے چھوٹے نقصانات کی خاطر دنیا میں اتنے ناراحت اور اتنے ناخوش رہے, وہ تو گھاٹا کوئی گھاٹا تھا ہی نہیں, وہ خسارہ تو کوئی خسارہ تھا ہی نہیں. خسارہ یہ ہے کہ انسان قیامت کے دن ناکام ہو جائے اور جہنم کا ایندھن بن جائے, یا اس کے بچے جہنم کا ایندھن بچ جائیں, اس کے اہل و عیال جہنم کا ایندھن بن جائیں. تو وہ شخص جو ہے قرآن اس کو کہتا ہے کہ یہ وہ لوگ ہیں کہ جو خسارے میں, اللہ تعالیٰ کا اول خسران المبین. تو عزیزان گرامی, یہ اہمیت ہے جو آج میں نے صرف آیتیں پڑھی ہیں آپ کے سامنے. حدیثوں میں کیا ہے, علماء نے کیا لکھا ہے, ایمان کا رول ہماری لائف میں کیا ہے, اور ایمان کے ہونے اور نہ ہونے سے کتنا فرق پڑتا ہے انسان کے ذہن میں, انسان کی ذہنیت میں, انسان کے کیریکٹر میں, انسان کے طرز زندگی میں, یہ انشاءاللہ اگلی مجلس میں آئے گا. لیکن میں آپ کو اتنا بتا دوں عزیزان گرامی کہ یہ ایمان جن کے پاس ہوتا ہے, ایمان کا ایک فائدہ جو سب سے بڑا فائدہ ہے, ایمان سٹرینتھ دیتا ہے, ان ایمان سے طاقت ملتی ہے, ایمان سے انسان کے اندر قوت پیدا ہوتی ہے, ایمان سے انسان کے اندر جرات پیدا ہوتی ہے. وہ ایک ہو یا اس کے ساتھ ہزار ہو, اس سے کچھ فرق نہیں پڑتا. کافر ہے تو شمشیر پہ کرتا ہے بھروسہ, مومن ہے تو بے تیغ بھی لڑتا ہے سپاہی. یہ اقبال کا شعر سن رکھا ہے نا آپ نے, مومن ہے تو بے تیغ بھی لڑتا ہے سپاہی. علی کو جو کی روٹی گھٹنے پہ توڑ کے کھاتے ہوئے کسی نے دیکھا تھا, کہا مولا خوراک آپ کی یہ خشک روٹی ہے, اور وہ بھی یہاں گھٹنے پہ رکھ کے آپ توڑ کے کھاتے ہیں, اور طاقت آپ میں اتنی ہے کہ آپ مرحب و انتر اور عمر بن عبد ود جیسے پہلوانوں کو پچھاڑ دیتے ہیں. ہم تو سمجھتے تھے آپ کی بڑی خوراک ہوگی, آپ تو بہت کچھ کھاتے ہوں گے. یہ طاقت, یہ جرات, یہ شجاعت, یہ جنگ, یہ جو آپ کرتے ہیں اور ہم دیکھ چکے ہیں, اور خوراک یہ ہے, نہج البلاغہ میں ہے. مولا فرماتے ہیں وہ طاقت خوراک سے نہیں ملتی, وہ طاقت ایمان سے ملتی ہے. وہ طاقت جو ہے علی کے بازوؤں میں طاقت, یہ خوراک والی نہیں ہے, یہ طاقت ایمان کی طاقت ہے, یہ طاقت غیرت کی طاقت ہے, یہ طاقت توکل علی اللہ کی طاقت ہے, کہ جس سے علی نے پہلوانوں کو پچھاڑا اور در خیبر کو یوں ایک ہاتھ سے اکھاڑا اور اس کو اپنے ہاتھوں پہ اٹھا کے رکھا. تو یہ, اور پھر علی چاہے اکیلے ہوں اور چاہے لشکر کے ساتھ ہوں, علی کی شجاعت میں کبھی کوئی فرق نہیں نظر آیا. میدان میں جا رہے ہیں, کہا حضور آپ کی یہ جو زرہ پہن رکھی ہے آپ نے, یہ صرف سامنے کو تو ڈھکتی ہے مگر پیچھے سے آپ کی پشت کو اس نے نہیں ڈھکا ہوا, تو آپ کو ایسی چیز پہنی آرمڈ کہ جس سے سامنے اور پیچھے دونوں کو ڈھکنے والی ہو. تو کیا جواب تھا؟ کہا ابو طالب کا بیٹا ہمیشہ دشمن کا مقابلہ سامنے سے کرتا ہے, کبھی علی ابن ابی طالب نے پشت نہیں پھیری ہے کہ جس کی وجہ سے مجھے اپنی پشت کو یہاں پہ حفاظت کی ضرورت ہو, اور پھر تم مجھے موت سے ڈراتے ہو. ابو طالب کے بیٹے کو اس بات کی پرواہ نہیں ہے کہ ابو طالب کا بیٹا موت پہ جا گرے یا موت آ کے ابو طالب کے بیٹے پہ گر جائے. یہ طاقت, یہ شجاعت, یہ ہمت کہ سارا عرب بھی میرے سامنے کھڑا ہو جائے اور میں اکیلا کھڑا ہو جاؤں تو میرے پائے ثبات میں لغزش نہیں آئے گی, یہ پوری امت میرے سامنے آ کے کھڑی ہو جائے تو علی کے پائے ثبات میں لغزش نہیں آئے گی. یہ طاقت, یہ ہمت, یہ استقامت, یہ شجاعت, یہ کہاں سے آئی؟ یہ ایمان کا نتیجہ ہے. اور عزیزان گرامی, علی کے ہاں تو صرف ایمان نہیں ہے, بلکہ علی تو وہ ہے برز الایمان کلہو الل کفر کلے. علی صرف ایمان نہیں ہے بلکہ کل ایمان ہے. تو جب مومن کی یہ شان ہے تو امیر المومنین کی کیا شان ہوگی اور کل ایمان کی کیا شان ہوگی؟ تو یہ شجاعت, یہ ہمت, یہ طاقت, وہ علی کا موقف, یہ ایمان ہے. اور پھر اگر آپ نے دیکھنا ہو کہ علی کے زمانے میں تو حالات اچھے تھے, پھر بھی علی کے ساتھ تو پھر بھی چار لوگ تھے. اب آئیے علی کے بیٹے کو دیکھیے. حسین مدینہ کو چھوڑ رہے ہیں. کیوں چھوڑ رہے ہیں؟ اس لیے کہ نانا کے دین کا دفاع کرنا ہے اور مدینہ میں کوئی آوان و انصار نہیں ہیں. لیکن کیا جہاں سارے ڈر ڈر کے اپنے گھروں کے اندر چھپ رہے تھے, اپنے گھروں کے اندر گھس رہے تھے, کیا علی کا یہ بیٹا حسین جو وارث انبیاء ہے, کیا وہ چھپ رہا ہے کہیں؟ عبداللہ بن زبیر نے جب مدینہ چھوڑا ہے, مکہ کی طرف گیا ہے, تو بھاگ کے گیا ہے اور اصلی راستے سے نہیں گیا, چور راستوں سے گیا ہے. مولا مدینہ سے بھاگ کے نہیں گئے, باقاعدہ گورنر کو مل کے گئے ہیں. اکیلے ایک حسین تھے, بلایا گورنر نے, چار لوگوں کو تھا, سب چھپ گئے تھے, مگر ایک حسین ہے کہ جو گورنر کے پاس گئے, تم نے ہمیں بلایا ہے, کیا ماجرا ہے؟ جب اس نے بتایا تو ترکی بترکی جواب دیا, اور جب آوازیں بلند ہوئی نا تو جاتے ہوئے کہہ گئے تھے, جب عباس نے ضد کی تھی نا کہ مولا آپ اکیلے مت جائیے اندر, زینب نے آپ کو میرے سپرد کیا ہے, زینب نے آپ کو میرے سپرد کیا ہے, مولا میں آپ کو اکیلے اندر نہیں جانے دوں گا, اندر مروان بھی بیٹھا ہے. کہا نہیں عباس, میں امام ہوں, میں چشم امامت سے دیکھ رہا ہوں, مجھے یہاں پہ کوئی نقصان نہیں ہونے والا, مجھے اکیلا اندر جانے دو. اس نے مجھے اکیلا بلایا ہے, میں اکیلا جاؤں گا, لیکن ہاں اگر آوازیں بلند ہوں, اگر تمہیں لگے کہ یہاں پہ آوازیں بلند ہو گئی ہیں تو اندر چلے آنا. حسین گئے, گفتگو ہوئی, گفتگو میں آخر میں مولا امام حسین کے درمیان اور مروان کے درمیان کچھ جر و بحث ہوئی, آوازیں بلند ہوئیں, دروازے کو ایک دھکا لگا اور ابو الفضل العباس اپنی تلوار نکالے ہوئے دربار کے اندر پہنچ جاتے. حسین آتے ہیں, عباس کے سینے پہ ہاتھ رکھتے ہیں, کہتے ہیں میرے بھیا, میرے اچھے بھیا, یہ آج نہیں, آج نہیں, پیچھے ہٹ جاؤ. بعض ہمارے ذاکرین اور علماء بیان کرتے ہیں کہ حسین کو بڑا زور لگا کے عباس کے سینے پہ ہاتھ رکھ کے جوان کو پیچھے لے جانا پڑا. ام البنین کا یہ چاند, علی کا یہ شیر اتنے جلال میں تھا کہ حسین کو اس کے سینے پہ ہاتھ رکھ کے اس کو پیچھے لے جانا پڑا. اور جب حسین پیچھے لے کے گئے نا تو عباس نے پیچھے ہٹے, اور اس کے نتیجے میں پھر کیا ہوا کہ مولا گھر آئے. اور یہ وہ جلال اور یہ وہ کمال تھا, یہ ایمان کی علامت ہے, یہ ایمان کی شرط ہے. جزاکم اللہ احسن الجزا. آج کی مجلس انہی الفاظ پہ ختم کرتا ہوں. ماتم حسین انشاءاللہ کل تفصیلی بیان ہوگا. All right.